This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
सर्वप्रथम नेपालीहरुको नववर्ष 2070 को सुखद उपलक्ष्यमा सम्पूर्ण प्यारा श्रोतामा नववर्षले नयाँ जोश जागर उत्साह उमंग का साथै सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वैशव सांग्रीला परिवार
कामना नवा कुरा नवयुग का नवयुग को बने रसा युवा नयु निश्चय निडरा बेभर निष्कपट सबै
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रीलामा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौ। म सञ्जय,
म खगेन्द्र। यसै गरी सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 36 बजे भोइस अफ साङ्ग्रीलाका प्यारा श्रोतामा रेडियो अडिलेड 101.5 मेगाहर्जको तरंग अन्तर्गत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्ग्रीलामा विविध रोचक रमाइला एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुति लिएर 175 श्रृंखलामा यहाँहरूकै रेगुलर होस्ट यानि कि नियमित प्रस्तुत हामी द्वय सञ्जय र मखगेन्द्र यहाँहरू समक्ष सन्ध्याकालीन समयमा बसी बिहालो तथा भलाकुसारी गर्न तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र अबको ठिक एक घण्टा अर्थात् 7:30 बजेसम्म तपाईँको साथ रहनेछ र तपाईँ पनि पक्कै हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा एवं विश्वासमा छौं। र श्रोत साथी, यो कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजे आउने गर्दछ र हामीलाई कार्यक्रम भर हामीलाई अनलाइन पनि सुन्न सक्नुहुनेछ र यो कार्यक्रम ठिक अहिले साउथ अस्ट्रेलियाको एडिलेडबाट प्रसारण हुने कार्यक्रम भोइस अफ साङ्ग्रेला अनलाइन जस अन्तर्गत सुन्न सक्नुहुनेछ र www.radio.edu.au लगन गरी हामीलाई सुन्न सक्नुहुनेछ। हामी कार्यक्रम अवधिभर फेसबुकमा पनि अनलाइन रहनेछौं। यस अलावा हामीलाई यहाँहरूले फेसबुकमा यदि तपाईँ असुविधा हुनुहुन्छ भने हामीलाई पनि तपाईँका सन्देश तपाईँ आफैले आफ्नो आफन्तजन मिष्ट मित्रसँग माता पिता दाजुभाइसँग आफ्नो आवाज पुर्याउन चाहनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा पनि यहाँहरूले सम्पर्क गरेर आफ्नो आवाज दिन सक्नुहुन्छ र यहाँहरूका लागि नम्बर रहेको छ 8313500। फेरि भन्छु नम्बरमा 8313500, यानि कि अर्को मोबाइल नम्बर रहेको छ। यदि तपाईँ फेसबुकमा असुविधा हुनुहुन्छ भने तपाईँले मोबाइलमा पनि सन्देश पठाएर आफ्नो आफन्तजनसम्म नयाँ कामना शुभकामना दिन सक्नुहुनेछ र जसको लागि मोबाइल नम्बर रहेको छ 0435929889 0435929889।
हजुर श्रोताहरू, तपाईँहरूलाई खगेन्द्रजीले कार्यक्रममा कसरी पार्टिसिपेट हुन सक्नुहुन्छ भन्ने कुराको जानकारी गराइहाल्नुभयो। श्रोताहरू, कार्यक्रमको शुरूआतमा हामीले नेपाली नयाँ वर्ष 2070 को अवसर पारेर शुभकामना गीत तपाईँहरूलाई प्रस्तुत गरेका थियौं दिपेश किशोर भट्टराईको आवाजमा। श्रोताहरू, पक्कै पनि यदि तपाईँहरू आफ्ना शुभकामना सन्देशहरू आफ्ना मित्रजन, आफ्ना साथीभाइ, आफ्ना आफन्तजनहरूप्रति पुर्याउन चाहनुहुन्छ भनेदेखि हामीलाई लेखी पठाउनुहोस्। तपाईँहरूका शुभकामना सन्देश, शुभकामना म्यासेज, हामी तपाईँहरूका तपाईँले पठाउनुभएका शुभकामना सन्देशहरू हुबहु हामी तपाईँहरूका प्रियजन समक्ष पुर्याउने हामी पूरा कोसिस गर्नेछौँ र त्यसका लागि तपाईँले हामीलाई लेखी पठाउनु पर्ने हुन्छ। हाम्रो फेसबुक पेजमा हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ, फेसबुक पेजमा इनबक्स गर्न सक्नुहुन्छ या चाहिँ वालमा पनि लेख्न सक्नुहुन्छ र तपाईँ आफै टेलिफोन पनि गर्न सक्नुहुन्छ, जसका लागि खेन्द्रजीले स्टुडियोको टेलिफोन नम्बर दिइसक्नु भएको छ। फेरि एकचोटि दिइदिनुहोस् न खेन्द्रजी।
हजुर, स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313500। यदि तपाईँ साउथ अस्ट्रेलिया बाहिर हुनुहुन्छ भने 08 नभुल्नुहोला।
हजुर श्रोताहरू, हामी कार्यक्रम भोइस अफ साङ्गिरलामा छौँ र कार्यक्रम हरेक आइतबार 6:30 to 7:30 आउने गर्दछ रेडियो एडलेड 101.5 MHz तरङ्ग मार्फत र तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au। हजुर, र तपाईँ हामीलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ। श्रोताहरू, अब यो त भयो कार्यक्रमको बारेमा भनौँ न विविध जानकारीहरू
यहाँहरूका लागि सुविधाका लागि हामीले जुन कति साथी सञ्जयलाई मैले पनि प्रस्तुत गरेँ र श्रोताहरू र अहिलेको बसाइमा हामी कार्यक्रमको पहिलो सेगमेन्ट यानि कि आजको तिथिमितिबाट हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ।
बिल्कुल श्रोताहरू,
र आज मिति रहेको छ विक्रम सम्बत 2069 साल चैत्र 25 गते आइतबार, अंग्रेजी पात्र अनुसार इस्वी सन 2013 अप्रेल महिनाको 7 तारिक, नेपाल सम्बत 1133 कृष्ण पक्षको द्वादशी तिथि, र नेपालमा साउथ अस्ट्रेलियामा अहिले 6:35 गइसकेको छ भने र नेपालमा अपराह्नको 1:45 यानि कि 2:15 छ।
हजुर श्रोताहरू, अबको पालो भने फेरि गीत सङ्गीततिरै लाग्ने होइन त खेन्द्रजी?
हो, श्रोताहरूलाई गीतै सुनाएर चाहिँ एकदम मनोरञ्जन गराउनु।
हजुर बिल्कुल, त्योभन्दा पहिला म श्रोताहरूका लागि जानकारी गराइहालौँ। श्रोताहरू, आजको हाम्रो कार्यक्रम 1 घण्टाको अवधि हुन्छ, तपाईँहरूलाई थाहै छ, 6:30 to 7:30 र आजका हाम्रो कार्यक्रमको बसाइमा के हामीले सामग्रीहरू ल्याएका छौँ भन्ने बारेमा तपाईँहरूलाई म जानकारी गराइहाल्छु। छोटकरीमा हामीसँग नयाँ वर्षको बारे 2070 नयाँ वर्ष नेपाली नयाँ वर्षको बारेमा कुराकानी गर्नेछौँ। त्यसै गरी हामीसँग समाचार नियमित प्रसङ्गका रूपमा समाचार र त्यसै गरी आज एउटा विशेष टिप्पणी पनि छ हामीसँग, जुन यो उत्तर कोरिया र दक्षिण कोरियाको एउटा यो युद्धको एउटा चरम सीमामा पुगेका छन् दुवै देशहरू, युद्धको स्थिति आएको छ, त्यो विषयमा चाहिँ एउटा विभिन्न स्रोतहरूको भ्यूलाई मध्यनजर गर्दै लेखिएको एउटा टिप्पणी पनि हामी प्रस्तुत गर्नेछौँ तपाईँहरूका लागि, र त्यस बाहेक हामीसँग मिठा मिठा गीत सङ्गीत छन् श्रोताहरू। हामीलाई गीत सङ्गीत का साथमा अरू पनि रमाइला रोचक जानकारीहरू छन्, हामीलाई सुन्दै गर्नुहोस्। रेडियो एडलेड 101.5 MHz हामी कार्यक्रममा छौँ भोइस अफ साङ्ग्रिला। हजुर श्रोताहरू, अब भने अर्को एउटा गीत यहाँनिर म प्रस्तुत गर्दैछु, सिमाना द एक्स ब्यान्डको आवाजमा, शिव मुखियाको आवाजमा द एक्स ब्यान्डबाट सिमाना। यो बिल्कुलै नयाँ गीत हो एक्स ब्यान्डले बजारमा ल्याएको र यो गीतको शब्दहरू सुन्नुहोस् श्रोताहरू, एकदमै गहकिलो छ।
श्रोता अहिले सुन्नुभयो तपाईँहरूले यस ब्यान्डको धेरै रमाइलो र रोचकिलो गीत. धेरै यो शब्दमा धेरै गाउने त तरिका धेरै हुन्छन् तर यो शब्दमा धेरै यो गहन छ. यो नेपाली शब्दमा धेरै गहन भएकोले गर्दा यो गीत मलाई धेरै मन
परेको छ. श्रोताहरू, पुर्खाले लडे नाला पानी, अब लड्छौ काला पानी.
होइन,
अब नेपाली सिमानाहरू मिचिरहेको न्युजहरू हामीले धेरै सुनिरहेका छौँ मिडियाहरूमा, होइन, चाहे त्यो सुस्ता होस्, चाहे त्यो टनकपुर होस्, चाहे त्यो पूर्वतिर होस्, होइन, भनौँ न इन्डियाले छोए जति नेपाली भागहरूमा चाहिँ विशेष गरी इन्डियाले चाहिँ अलिकति बढी नै सिमाना मिच्ने काम गरिरहेको छ. त्यो भावनाले अहिले अब सबै नेपालीहरूमा चाहिँ यो चाहिँ एकदमै एउटा उत्सुकताको विषय बनेको छ. क्या कुनै बेलाको समयमा नेपाली नेपाल एउटा ठूलो राज्य थियो, तर पछि कुनै समयमा आएर चाहिँ सन्धिहरू भए, त्यसपछि त्यो त्यो भनेका त अब एउटा राजनीतिक पाटाहरू हुन्थ्यो. अब हामी त्यति गहिरोमा
नजाउँ. हामीलाई स्वागत गर्छौँ र सञ्जयजीलाई म एउटा छोटो प्रश्न गरिहाल्छु. तपाईँलाई म जहिले प्रश्न सोध्छु,
हजुर,
तपाईँ दिक्क मान्नुहुन्न क्या?
होइन, दिक्क त मान्दै मान्दैन खन्द्रजी. तपाईँले क्वेसन सोध्नु होला भनेर म यहाँ एन्सर पहिल्यै रेडी बनाएर
बसिरहेको छु. है, ल, ओके, एनी भाइ, थ्याङ्क यू. सञ्जयजी, नेपालमा जस्तो बिहा हुन्छ, बिहामा दाइजूको प्रथा छ नि?
हजुर हजुर छ.
तपाईँलाई दाइजूको प्रथामा कतिसम्म थाहा छ?
अब मेरो चाहिँ बिहा भएको छैन त्यो भन्नाले
दाइजोको दाउमा हुनुहुन्छ है त
होइन होइन कत्रै मैले मजाक मात्रै गरेको हो रमाइलोको लागि तर वास्तवमा दाइजो दिने प्रथा चाहिँ अलिकति नराम्रै लाग्छ मलाई किन भन्दाखेरि अब जस्तो छोराछोरी जन्मि भनौँ न छोरी जन्मिन्छ छोरीलाई पढाऊ हुर्काऊ बढाऊ पढाऊ होइन एउटा भनौँ न आफ्नो छोरी खुट्टामा टेक्ने भइसकेपछि भनौँ न कमाउने भइसकेपछि अर्काको घरमा दिएर पठाऊ होइन भनौँ न बिहा गरेर पठाऊ अनि त्यसमाथि दाइजो पनि त्यो भनेको चाहिँ अलिकति अत्याचारै हो जस्तो लाग्छ मलाई
प्रथा एउटा नेपाली नेपालमा यस्तो घटना तर यस्तै एउटा यसैको सम्बन्धित एउटा मसँग प्रसङ्ग छ एउटा त्यो चाहिँ भारतको मध्यप्रदेशमा त्यहाँ चाहिँ कस्तो दाइजो प्रथा रहेछ भनेदेखि चाहिँ दाइजोमा विषालु सर्पको टोकरी
ए दाइजोमा विषालु सर्पको टोकरी दिने
टोकरी हजुर विषालु सर्प त्यो टोकरीमा लगाएर चाहिँ अनि छोरीलाई ज्वाइँ जब बिहे गरिन्छ अनि चाहिँ सँगै दिने पर्ने
त्यो छोरीलाई दिने कि ज्वाइँलाई दिने
होइन अब छोरी ज्वाइँ सँगै हुन्छ सँगै दिने नि अब ज्वाइँलाई अब निर्वाहको लागि छोरी ज्वाइँ राम्रो होस् भनेर चाहिँ
ओके धेरै इन्ट्रेस्टिङ कुरा सुनाउनु भएको अरूले त के अरे गाडी मोटर होइन भनौँ न घर जग्गा के दिने गर्छन् धन सम्पत्ति भनौँ न दिने गर्छन् तर यहाँ सर्पको टोकरी दिने भन्दाखेरि चाहिँ अलिकति इन्ट्रेस्टिङ ल के छ खास कुरा चाहिँ के
खास कुरा चाहिँ के रहेछ भने चाहिँ भारतको मध्य प्रदेशको गौरिया समुदायमा दाइजोमा धन सम्पत्तिको साटो विषालु सर्प दिने परम्परा छ यो सपेरा समुदायको हो उनीहरूले सर्पको खेल देखाएर वा यसको किनबेच गरेर जीवन निर्वाह गर्दछन् यो समुदायमा पिताले ज्वाइँको जीवन निर्वाहका लागि टोकरीसहित सर्प दिन्छन् उनीहरू बाहेक मध्यप्रदेशका अन्य आदिवासी समुदायमा पनि यो चलन आएको छ र रहिरहेको पनि छ पिताले छोरीको बिहेको कुरा सुरु हुने बित्तिकै विषालु सर्पहरूको जो सुरु गर्छन् समुदायले तोकेको सर्प भेला नभएसम्म बिहे हुँदैन यही कारण धेरै पटक बिहेको तिथि अघि सर्छ 9-21 गोमन र अन्य विषालु सर्प दिने प्रचलन मध्य प्रदेशमा रहेछ
ए भनेपछि यो कुनै एउटा के अरे सबै उसमा नभएर एउटा कुनै पर्टिकुलर एउटा जातिमा
भनौँ न ठाउँमा गौरिया समुदायमा
गौरिया समुदायमा सपेरा जातिहरू जुन चाहिँ त्यो सर्पको खेल देखाएर त्यो बिन बजाएर सानो हुँदाखेरि गाउँघरमा ल्याउने गर्थे त्योहरू त्यो इन्डियाबाट आउने गर्थे यस्तो सानो बाँसको टोकरी जस्तो
बक्स
जस्तो माथिबाट ढक्कन लगाउने हुन्छ त्यहाँभित्र चाहिँ सर्प राखेर ल्याएको हुन्छ होइन अनि त्यस्तो के अरे बिन बजाउँछ त्यो बिन बजाए अनि सर्प चाहिँ बिनसँगै म्युजिक त्यो बिनको तालमा नाच्न थाल्छ भनौँ न टाउको उठाएर कमाएर एउटा जीविकोपार्जन गर्ने
माध्यम रहेछ
होइन खन्दजी तपाईँले यो सर्पको कुरा गर्दा के अरे सर्पको दाइजो दिने भन्दाखेरि चाहिँ मलाई अलिकति पहिला चाहिँ इन्ट्रेस्टिङ लाग्थ्यो भनौँ न अलिकति ऊ लाग्थ्यो कस्तो भन्दाखेरि अब सर्प दाइजो दिने त भन्दाखेरि कस्तो अचम्म लागेको थियो कि तर त्यो भनेको चाहिँ एउटा जीविकोपार्जन गर्नको लागि दिइने भनौँ एउटा प्रथा रहेछ परम्परा रहेछ
परम्परा नै हो
परम्परा रहेछ त्यो एकदमै अब सर्प दाइजो दिने भन्दाखेरि त अलिकति सुनिता चाहिँ अप्ठ्यारो भनौँ न अलिकति ऊ लागे पनि अलिकति अर्कै लागे पनि तर वास्तवमा कुरो बुझ्दाखेरि चाहिँ प्रसङ्ग निकै रमाइलो लाग्यो मलाई हजुर श्रोताहरू तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला
यदि तपाईँहरूको छोरा छोरी को बिहे गर्दै हुनुहुन्छ भनेदेखि सर्प होइन
सबैभन्दा ठुलो कुरा त जहाँसम्म लाग्छ छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिनुभयो भने चाहिँ त्योभन्दा ठुलो कुरा दिने अरू केही पनि हुँदैन नि होइन खगेन्द्रजी त्यस्तै गरी अब भने कार्यक्रममा फेरि अर्को एउटा गीत नै राख्ने हो कि
गीतै राखौँ गीतै गीतै
ठिक छ श्रोताहरू तपाईँहरूका लागि म अर्को एउटा गीत राख्दैछु यहाँ मायाको भुल भुलैया चलचित्र नोटबुकबाट हामीले लिएका छौँ यो गीतलाई एकदमै रमाइलो रोमान्टिक गीत छ तपाईँहरूका लागि
स्वीकार्नुहोस् यो गीत
स्पर्शमा आफैलाई भुल्दछु म मलाई तिमले मायाको सागरमा छर्यौ तिमले ज्योति अझै मेरा आधारमा
मायाको लहराले लाग्दै छ मेरो जस्तो
भेरिदा पनि लाग्छ
Lead 101.5 FM and live online.
हजुर श्रोताहरू तपाईँहरूलाई फेरि स्वागत छ कार्यक्रम भोइस अफ साङ्गिलामा. तपाईँहरूको साथमा छु म सञ्जय
म खगेन्द्र.
हजुर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो लेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत. र श्रोताहरू यो भर्खरै हामीले तपाईँहरूका लागि प्रस्तुत गर्यौं मायाको भूल भुलैया रच्यौ तिमीले कस्तो भन्ने शीर्षकमा रहेको गीत चलचित्र नोटबुकबाट. हजुर श्रोताहरू अब फेरि म तपाईँहरूका लागि एउटा राम्रो हेल्थ टिप्स भनौँ न एउटा स्वास्थ्य सम्बन्धी जानकारी ल्याएर आएको छु. नेपालको एउटा अहिले नेपालमा भएको एउटा सर्वेक्षणले के जनाएको छ भन्दाखेरि नेपालका एक चौथाइ युवाहरू भनौँ न वयस्कहरू वयस्क भन्नाले 20 वर्ष माथिका
होइन
20 वर्ष माथिका वयस्कहरूमा चाहिँ एक चौथाइ भनेको वान क्वार्टर एक क्वार्टर उसमा चाहिँ एकदमै बढी रक्तचापको समस्या प्रेसर हाइपरटेन्सन भनेर होइन हाइपरटेन्सनको समस्या आइ देखिरहेको रहेछ. अनि त्यो पनि विशेष गरी गाउँमा भन्दा सहरी क्षेत्रमा बसोबास गर्ने युवाहरूमा भनौँ न वयस्कहरूमा चाहिँ बढी देखिरहेको रहेछ. यस सम्बन्धी छोटो जानकारी म तपाईँहरूका लागि प्रस्तुत गर्छु श्रोताहरू. यहाँनिर नेपालको वयस्क जनसङ्ख्या मध्ये एक चौथाइ हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको समस्याले पीडित छ. त्यस्ता पीडितमा ग्रामीण क्षेत्रको दाँजोमा सहरका बासिन्दाको संख्या बढी छ. यो समस्याले मुटु मृगौला मस्तिष्क र आँखा सबैभन्दा बढी प्रभावित हुन्छ. स्ट्रोकले अर्थात हार्ट अट्याक भनौँ न स्ट्रोकले हुने मृत्युमा भने करिब 57% केस उच्च रक्तचापको हुन्छ. हाम्रो मुलुकको अर्थात नेपालमा 18 वर्ष माथिको 20-25% जनसङ्ख्या उच्च रक्तचाप ले पीडित छ. शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मनबहादुर केसी भन्नुहुन्छ उच्च रक्तचापको 90% केस थाहा पाउन सकिँदैन. त्यसैले वयस्कले वर्षमा कम्तीमा एक पटक प्रेसर जचाउनु पर्दो रहेछ होइन भनौँ न यदि आफूलाई अप्ठ्यारो भनौँ न त्यस्तो केही फिल भयो भने तुरुन्तै चेकअप गराउँदा राम्रो. किन भन्दाखेरि प्रेसर यो प्रेसर कति बेला भनौँ न प्रेसरको कारणले कति बेला स्ट्रोक आउँछ भन्ने कुरा थाहा हुँदैन. त्यो भएर बेला बखतमा चेक गराइ राख्दाखेरि राम्रो कम्तीमा एक वर्षमा एकचोटि भनौँ न प्रेसर चेक गराउन चाहिँ राम्रो रहेछ. त्यसै गरी 140/90 भन्दा तलको रक्तचापलाई सामान्य नै मानिन्छ. उच्च रक्तचापका कारण मुटुले अतिरिक्त कडा परिश्रम गर्नुपर्छ. उक्त रक्तचापले गर्दा धमनी क्षतिग्रस्त हुन सक्छ. धमनी भन्नाले नसाहरू. यो समस्याले बिस्तारै मुटुको मांसपेशी कमजोर पार्छ. यसले गर्दा मुटुलाई अक्सिजन समेत बढी चाहिन्छ. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का अनुसार विश्वभरिका करिब 1 अर्ब व्यक्ति उच्च रक्तचापको समस्याले ग्रस्त छन्. उच्च रक्तचाप वर्षेनी 94 लाख व्यक्तिको मृत्युको कारण बन्दैछ. यति मात्र नभई अपाङ्गताको 7% समस्यामा समेत यो जिम्मेवार हुन्छ. वर्षेनी दक्षिण पूर्व एसियाका 15 लाख व्यक्तिको मृत्यु उच्च रक्तचापले हुने गर्दछ. हाल विश्वमा 25 वर्षभन्दा माथिका करिब 40% व्यक्ति उच्च रक्तचापको शिकार छन्। मुलुकमा आधुनिक जीवनशैलीले ल्याएको परिवर्तन, मानसिक तनाव, अस्वस्थकर खवाई लगायतका समस्याहरूले उच्च रक्तचापको समस्यामा वृद्धि देखाएको हो। नेपाल हृदय रोग प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मी भन्नुहुन्छ, मुलुकको परिवेशले गर्दा समेत जीवनशैली बिग्रिरहेको हो। सामाजिक, आर्थिक र राजनीतिक वातावरणले जीवनशैली निर्धारण गर्दछ। बदलिदो अवस्था कर जीवनशैली, व्यायामको कमी, खानामा बोसो र नुनको बढी उपयोगले गर्दा समेत नेपालीहरूमा उच्च रक्तचापको खतरा बढ़ी छ। डब्ल्यूएचओका अनुसार शहरी क्षेत्रको जनसंख्यामा उच्च रक्तचाप बढ़ाउनमा बुढापाकाको संख्या वृद्धि, तीव्र शहरीकरण, कृषि आधारित जीवनशैलीको परित्याग, आधुनिक शहरी जीवन जस्ता सन्दर्भले लगायतकाले सघाइरहेका छन्। धेरैजसो मुलुकहरू कृषि प्रधान रहँदासम्म उच्च रक्तचापको समस्या यस्तो विधि देखा परेको थिएन। औद्योगिकरणपछि यो रोगले गति दिएको हो। गाउँबाट शहर आउनेहरूलाई समेत यो रोगले केही वर्षमै सबार्ने गरेको छ। उच्च रक्तचाप निको हुने रोग नरहेको जनाउँदै गंगालालकै कार्डियोलोजी विभाग प्रमुख डाक्टर यादव भट्ट भन्नुहुन्छ, उच्च रक्तचापलाई औषधिले नियन्त्रण गर्न सकिन्छ, यसैले चिकित्सकले रिफर गरेको औषधि खान छोड्नु हुँदैन। तथापि कसै कसैलाई औषधि खाए पनि गर्मी याममा नियन्त्रण हुने तर जाडो याममा नियन्त्रित नै नहुने गरेको पाइन्छ। डाक्टर भट्टका अनुसार यस्ता व्यक्तिले जाडो याममा नियमित रक्तचाप परीक्षणसँगै चिकित्सकीय सल्लाह लिने गर्नुपर्दछ।
यो त धेरै उपयोगी सल्लाह नै भयो डाक्टर, जुन नेपालमा एउटा उदाहरण दिएको छ। तर नेपाल मात्रै नभएर विश्वमा जहीँ पनि यो प्रेसर चाहिँ हाइपरटेन्सन र विभिन्न रोगहरू अब भइरहेको छ, सबैलाई सबैलाई भएकै नै हुन्छ। तरै पनि अब नियमित जाँच एटलिस्ट नभए पनि छ छ महिनामा चाहिँ हामीले प्रेसर जाँच
गर्नलाई
धेरै समस्याबाट बच्न पनि सजिलो हुन्छ। प्रेसरका कारणले चाहिँ अरू बिमार पनि थपिने र अरू कारणले गर्दा छिट्टै
विभिन्न समस्याहरू, मृत्यु मात्रै भएर यसले चाहिँ प्रेसर, यदि तपाईँसँग तपाईँलाई उच्च रक्तचाप छ भने कहिलेकाहीँ यसले स्ट्रोक ल्याउँछ। स्ट्रोक ल्यायो भने चाहिँ त्यो स्ट्रोकले मृत्यु हुन्छ नै भन्ने होइन, तर त्यसले अरू क्षति पुर्याउन सक्छ, जस्तो तपाईँको भनौँ न प्यारालाइसिस हुने होइन, आँखाको ज्योति जाने अनि स्मरण शक्ति हराउने, त्यस्तो खालको पनि यसले समस्या ल्याउने गर्दछ। र यसलाई कन्ट्रोल गर्नको मुख्य कन्ट्रोल कसरी गर्न सकिन्छ भन्दाखेरि, हामी मैले भर्खरै तपाईँहरूलाई जानकारी गराइहालेँ, फेरि पनि म यहाँनिर दोहोऱ्याउन चाहन्छु, नियमित व्यायाम होइन, खानपान, आफ्नो चिल्लो बढी नखाने, कोलेस्ट्रोल फ्री चिल्लो खा भनौँ न, बोसो कम, अनि त्यसमाथि नुन कम, र नियम सबभन्दा राम्रो कुरा त नियमित व्यायाम होइन, शारीरिक व्यायाम गर्न सक्यो भने चाहिँ यो प्रेसरलाई चाहिँ हाइपरटेन्सनलाई कम गर्न सकिन्छ र स्वस्थ रहन सकिन्छ भन्ने जानकारी हामीले यहाँनिर गरायौँ। श्रोताहरू, तपाईँहरूलाई हामीले भोइस अफ साङ्गीलाको यो बसाइमा यति बेला स्टुडियोको घडीमा 6:58 अर्थात 7 अब 2 मिनट मात्र बाँकी छ। 7 भनेको हाम्रो रेगुलर सेगमेन्ट समाचारको हो, र समाचारभन्दा अगाडि म यहाँनिर एउटा सानो सूचना प्रसारण गर्न जाँदैछु। श्रोताहरू, खगेन्द्रजी हजुर, सूचना रहेको छ, बासा एन्ड स्टारस ले एउटा ट्रेनिङ अर्गनाइज गर्दै रहेछ भोलि, भनेको मन्डे अर्थात सोमबार भोलि 1225 युथ सेन्टरमा यो एउटा ट्रेनिङ अर्गनाइज हुँदै रहेछ। जस ट्रेनिङ चाहिँ कस्तो रहेको छ भन्दाखेरि, नोइङ राइट्स एन्ड रेस्पोन्सिबिलिटिज इन अस्ट्रेलिया, तपाईँहरूको हक अधिकारका बारेमा र आफ्नो दायित्वको बारेमा जानकारी लिन चाहनुहुन्छ भनेदेखि तपाईँ भोलि हुन जाने यो ट्रेनिङमा सहभागी हुन सक्नुहुन्छ, जसका लागि तपाईँहरूले यो भाषा सम्बन्धी कुनै पनि व्यक्तिलाई तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। जस्तै हामीलाई यो सूचना पठाउनु भएको थियो इन्द्र अधिकारीजीले, तपाईँ उहाँसँग पनि सम्पर्क गर्न सक्नुहुन्छ। र त्यसै गरी यो ट्रेनिङ चाहिँ भोलि साँझ 3:30-6 रहनेछ 15 लागि, र यदि कुनै पनि भुटनिज कम्युनिटीबाट अथवा नेपालिज कम्युनिटीबाट तपाईँहरू सहभागी हुन चाहनुहुन्छ भनेदेखि तपाईँ भोलि त्यहाँ सहभागी हुन सक्नुहुन्छ। तर तपाईँ जानुपर्ने हुन्छ 1225 युथ सेन्टर, हामीलाई यो यसको ठेगाना प्राप्त भएको छैन, कहाँनिर छ भन्ने कुरा, तर तपाईँले बासा र यसका अरू कुनै मेम्बरहरूसँग तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले मैले भनिहालेँ इन्द्रजीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ।
यो 1225 युथ सेन्टर पर्छ, यो जहाँ चाहिँ सल्सबरीको वेल स्टेट स्ट्रिटमा पर्छ।
ए हो, मलाई त्यो चाहिँ थाहा थिएन, यहाँनिर खगेन्द्रजीले जानकारी गराइहाल्नु भयो। सल्सबरीको विल्स स्टेटमा पर्ने रहेछ 1225 युथ सेन्टर। र तपाईँ यदि त्यसमा सहभागी हुनुहुन्छ भनेदेखि तपाईँहरूलाई भोलि त्यहाँ कोर्ट र पार्लियामेन्टमा लगिन्छ जस्तो भनौँ न, त्यहाँ देखाउने तपाईँ सहभागी जो पनि सहभागी हुन चाहनुहुन्छ भनेदेखि म तपाईँहरूलाई त्यहाँ त्यो ट्रेनिङको एउटा अवधिमा तपाईँहरूलाई कोर्टमा र पार्लियामेन्टमा हाउसमा लगेर त्यहाँ कसरी काम कारवाही हुन्छ, तपाईँका दायित्वहरू के हुन्, तपाईँको हक अधिकार के हुन् अस्ट्रेलियामा भन्ने कुराको जानकारी गराउने यो एउटा उद्देश्यका साथमा भोलि ट्रेनिङ हुँदैछ 1225 युथ सेन्टरमा। हजुर, तपाईँ त्यहाँ गएर यो ट्रेनिङमा सहभागी हुन सक्नुहुनेछ। हजुर श्रोताहरू, यो त भयो यो सामाजिक कम्युनिटी इन्फर्मेसन होइन, त्यस अब भने हामी नियमित प्रसङ्ग समाचारतिर लाग्दैछौँ। हजुर श्रोताहरू, अब पालो भने समाचारको। समाचारको सुरुमा प्रमुख समाचार। संविधान लेखन प्राज्ञिक लोकतान्त्रिक शक्तिको बहुमत आउनुपर्छ ओली। चैत 25 गतेको नेपाल बन्द फिर्ता लिन सरकारको आग्रह। बन्दको प्रभाव बिहानैदेखि बन्दकर्ता चोक चोकमा, देशभरको जनजीवन प्रभावित। अस्ट्रेलियामा भएको सड़क दुर्घटनामा एक नेपाली युवतीको मृत्यु। मलेसिया घटनामा पक्राउ परेका नेपाली छुटे। उत्तर कोरिया भड्काउयुक्त प्रचारबाजीले निकै गम्भीर परिणाम निस्कने मूनको चेतावनी। विदेशी दूतावासलाई देश छाड्न उत्तर कोरियाको सल्लाह। ओबामाले तलबको 5% सरकारी कोषमै फर्काउने।
नेपाल कम्युनिस्ट पार्टी एमाले नेता केपी ओलीले संविधान लेखनका लागि प्राज्ञिक लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउनुपर्ने बताएका छन्। एमाले कपन गाउँ कमिटीले शनिबार आयोजना गरेको 7 गाउँ अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिको बहुमत आउन नसक्दा संविधान सभा नै भङ्ग भएकोले अब लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिहरूको बहुमत आउनुपर्नेमा जोड़ दिए। नेता ओलीले भने एकीकृत माओवादीको मुख्य उद्देश्य सत्ता कब्जा गर्ने थियो, संविधान लेख्नु थिएन। अघिल्लो संविधान सभाको निर्वाचनमा प्रजातान्त्रिक र लोकतान्त्रिक शक्तिको स्पष्ट बहुमत आएन, त्यसैले संविधान लेख्न सकिएन। उनले संविधान सभाको निर्वाचन कार्तिकको अन्तिम हप्ता र मंगिरको पहिलो हप्ता गरी दुई चरणमा गर्दा उपयुक्त हुने विचार राखे। संविधान सभाको निर्वाचनको मिति नसार्ने गरी जुन मितिमा संविधान सभाको घोषणा गर्ने हो त्यही मितिमा सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्छ, नेता ओलीको भनाइ थियो। वर्तमान सरकारको विषयमा बोल्दै नेता ओलीले चुनावी सरकारको निर्माण गर्नु बाध्यता भएको भन्दै राजनीतिक संकट परेको हुनाले यस्तो सरकार बनाउनु पर्ने अवस्था आएको स्पष्ट पारे। कपन गाउँ कमिटिको अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ।
प्रमुख चार राजनीतिक शक्तिबीच बनेको संयन्त्र र खिलराज रेग्मीको सरकार असंवैधानिक भन्दै विरोधमा उत्रिएका नेकपा माओवादी सहित 33 साना दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज बिहानैदेखि परेको छ। राजधानी सहितका देशका विभिन्न भागमा बन्दको प्रभाव देखिएको हो। प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन मुख्य चार शक्तिले चैत 1 गते गरेको निर्णय खारेजीको माग राख्दै नेकपा माओवादी नेतृत्वमा आह्वान गरिएको बन्दले देशभरको जनजीवन प्रभावित बनेको हो। राजधानीका चोक चोकमा बन्दकर्ताले प्रदर्शन गरिरहेका छन्। त्यसै गरी 33 दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव आज बिहानैदेखि राजधानी पूर्वका जिल्लाहरूमा पनि परेको छ। बन्दका कारण अरणीको राजमार्गबाट काभ्रेका ग्रामीण भेक सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप र बीपी राजमार्ग भएर सिन्धुली बर्दिवास हुँदै तराईका विभिन्न जिल्लातर्फ जाने र राजधानी भित्र नै यातायातका साधन सञ्चालनमा नरहेको जगाती प्रहरी चेकपोस्ट भक्तपुरले जनाएको छ। बन्दको प्रभाव यातायात क्षेत्र र प्रमुख व्यापारिक केन्द्र बनेपामा बढ़ी परेको छ। शैक्षिक संस्था, कला कल कारखाना पनि बन्द छन्। बन्दकर्ताहरू बिहानैदेखि धुलीखेल, बनेपाको चार दो बाटो, तीन दो बाटो, चाँदनी चोक, सागा भन्ज्याङ, पाँच खाल, भकुण्डे, पनौती लगायतका मुख्य मुख्य बजार क्षेत्रको सड़कमा भेला भएर बसेका छन्। एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारी साधनलाई भने निर्वाध चल्न दिने नेकपा माओवादी काभ्रेका इन्चार्ज चुडामणी गौतम हेमकले बताउनुभयो। यसै गरी सरकारले चैत 25 गतेको नेपाल बन्द फिर्ता लिई वार्तामा आउन नेकपा माओवादीलाई माओवादी नेतृत्वको 33 दललाई आग्रह गरेको छ। केही आन्दोलनकारी राजनैतिक दलहरूको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेलद्वारा शनिबार जारी वक्तव्यमा भनिएको छ, 25 गते हुने भनिएको नेपाल बन्द अर्थात आज हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिन नेपाल सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण घटकहरूलाई हार्दिक आह्वान गर्दछ। वक्तव्यमा संवाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधान गर्न सरकार खुल्ला रहेको उल्लेख छ। 25 बुधे बाधा, अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गर्दै आन्दोलनरत 33 दलले आइतबार नेपाल बन्द आह्वान गरेको छ।
अस्ट्रेलियाको डार्विन क्षेत्रमा भएको सड़क दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ। दुर्घटनामा तीनजना युवाहरू घाइते भएका छन्, जसमध्ये एकजनाको अवस्था गम्भीर छ। सिडनीबाट डार्विन कारमा जाँदै गरेका एक युवती सहित चारजना नेपालीहरू डार्विन क्षेत्रको माटारांगा भन्ने क्षेत्रमा दुर्घटनामा परेका थिए। दुर्घटनामा परि पाल्पा घर भएकी 27 वर्षीय युवती आशा गाहकको मृत्यु भएको छ भने अर्का दुई युवाको डार्विन र डार्विनमा रहेको डार्विन रोयल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था अहिले खतरामुक्त रहेको बुझिएको छ। 120 किलोमिटर प्रति घण्टामा यात्रारत उनीहरू सवार कारमा दुईवटा चरा आएर ठोकिएपछि दुर्घटना भएको बताइएको छ। उक्त दुर्घटनामा अर्का एक युवा भने सामान्य घाइते भएका छन्। उनी अहिले सकुशल भई घर फर्किसकेका छन्। सिडनीमा बसोबास गर्दै आएकी मृतक युवती रोजगारीको सिलसिलामा पहिलो पटक डार्विन जाँदै थिइन्। उनी सिडनीमा अध्ययनरत रहेकी बुझिएको छ। सिडनीबाट करिब 4000 किलोमिटरको दूरीमा रहेको डार्विन जाने क्रममा डार्विनबाट 130 किलोमिटर छेउमा रहेको सवारी दुर्घटना छेउमा उनीहरूको सवारी दुर्घटना भएको हो। नेपाली दूतावास एनआरएन र नेपाली समाजको पहलमा युवतीको शव डार्विन ल्याउने प्रयास भइरहेको छ।
दुई साता अघि भएको मलेसिया घटनामा पक्राउ परेका नौ नेपाली शुक्रबार रिहा भएका छन्। दूतावासका अनुसार पक्राउ परेपछि उनीहरूलाई शेरियालम स्थित अदालतमा उपस्थित गराइएको र घटनामा निर्दोष देखिएपछि शुक्रबार बिहान मुक्त गरिएको हो। उनीहरूलाई बिना शर्त छाडिसकिएको छ, दूतावास स्रोतले शुक्रबार जनायो। प्रहरीले मनोज सुनुवार, नीलकण्ठ जैसी र दलबहादुर बयम्बु रगुन राई, अमन गुप्ता, राकेश राय यादव, पवन शाह, सन्तोष पौडेल र रमेश बहादुर भुजेललाई घटनामा संलग्न भएको आरोपमा अस्पतालमा सामान्य उपचार भए लगतै पक्राउ गरेको थियो। सोही घटनाका दुई गम्भीर घाइते मध्ये राजु विश्वकर्म अस्पतालबाट एक साता अघि नै डिस्चार्ज भइसकेका छन् भने अर्का रामलाल शाह अझै अस्पतालमै उपचाररत छन्। उनीहरूमध्ये शाहको दुवै हात खुट्टा भाँचिएको र विश्वकर्माको एक हात र एक खुट्टा भाँचिएको थियो। दूतावासका अनुसार जाहोर बारूको तामन चिन्ताना स्थित नेपालीको होस्टेलमा भएको सो घटनामा पक्राउ परेका अन्य नागरिकको बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन। दूतावासले घटना भएको भोलिपल्टै ठोस अध्ययन गरी तथ्य सत्य सार्वजनिक गर्न तीन कर्मचारी सम्मिलित एक टोली खटाएको थियो। टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासन लगायतका विभिन्न पक्षसित घटनाबारे बुझेपछि दूतावासले गत साता शुक्रबार एक विज्ञप्ति जारी गरी कसैको मृत्यु नभएको एवं सबै नेपाली सुरक्षित रहेको पुष्टि गरेको थियो। हाल सो क्षेत्रमा स्थिति सामान्य बन्दै गएपछि गत सोमबारदेखि नै सुरक्षा व्यवस्था पनि हटाइसकिएको त्यहाँ कार्यरत नेपालीले जनाएका छन्।
संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले उत्तर कोरिया भड्काउयुक्त प्रचारबाजीमा निकै अगाडि बढेको भन्दै आफ्नो शैली बदल्न आग्रह गरेका छन्। कोरिया प्रायद्वीपमा बढेको अवांछित तनावप्रति आफू अत्यन्त चिन्तित रहेको भन्दै बानले यसबाट निकै गम्भीर परिणाम निस्कने चेतावनी पनि दिएका छन्।
स्पेनको मड्रिसमा पत्रकार सम्मेलन गर्दै वानले परमाणु युद्धबारे उत्तर कोरियाले दिएको धम्की कुनै खेल नभएकाले निकै गम्भीर यस्ता विषयको बयानबाजीमा अगाडि नबढ्न उत्तर कोरियालाई सचेत गराएका हुन्। स्थितिलाई शान्त राख्न सबै पक्षलाई वार्तामा बस्न पनि उनले अपील समेत गरेका छन्। यसअघि उत्तर कोरियाले अमेरिका विरूद्ध परमाणु युद्ध गर्ने धम्की दोहोर्याएको थियो। दक्षिण कोरियाका विदेश मन्त्रीका अनुसार उत्तर कोरियाले एक मिसाइल पूर्वी तटमा राखिनै सकेको छ। यसैबीच रूसले उत्तर कोरियाले राष्ट्रसंघ सुरक्षा परिषदले गरेका निर्णयको उल्लंघन गर्नु पूर्ण रूपले अस्वीकार हुने प्रतिक्रिया दिएको छ। उत्तर कोरियाले भने परमाणु हतियारको कार्यक्रम रोक्न 9 मार्चमा सुरक्षा परिषदले गरेको मागलाई ठाडै अस्वीकार गरेको छ।
प्रसंग फेरि उत्तर कोरियाकै। उत्तर कोरियाले सम्भावित संघर्षप्रति संकेत गर्दै विदेशी दूतावासलाई देश छाड्न सचेत गराएको छ। द्वन्द्वको अवस्था सिर्जना भए आफूले सुरक्षा दिन नसक्ने भन्दै कोरिया सरकारले विदेशी दूतावासहरूलाई आफ्ना कर्मचारी फिर्ता लैजान सल्लाह दिएको छ। अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको धम्की दिएपछि उत्पन्न तनावका बीच उत्तर कोरिया सरकारले आफ्नो देशमा रहेका दूतावासलाई आफ्नो सुरक्षाप्रति बेलैमा सचेत हुन ध्यान आकर्षण गराएको हो। बेलायती कूटनीतिज्ञका अनुसार 10 अप्रेलभित्र दूतावास छाड्ने नछाड्ने बारे जानकारी दिन र छोड्नु परेको अवस्थामा सहयोग आवश्यक परे जानकारी गराउन उत्तर कोरियाले भनेको छ। तर बेलायत र रूसले उत्तर कोरियाली राजधानीमा रहेका आफ्ना दूतावास तत्काल खाली गराउने कुनै योजना नरहेको बताएको छ।
चर्को आर्थिक मन्दीको चपेटामा बिहोरेर विभिन्न क्षेत्रको बजेट कटौती भोगिरहेको अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफूले पाउने तलबको 5% सरकारी कोषमा नै फिर्ता गर्ने भएका छन्। ओबामाको तलब $400,000 रहेको छ, जसमध्ये $20,000 उनले सरकारी कोषमा फर्काउने घोषणा गरेका हुन्। ओबामाले आफ्ना कर्मचारीलाई 5% रकम फिर्ता गर्न निर्देशन दिइसकेका छन्। व्हाइट हाउसका प्रेस सेक्रेटरी जे कोर्निनले बताएका छन्। कानून अनुसार राष्ट्रपति र कांग्रेसका सदस्यको तोकिएको तलब परिवर्तन गर्न पाइँदैन। जे होस्, राष्ट्रपतिले यो कानून मिचेर पनि मुलुकका लागि रकम फिर्ता गर्न लागेका हुन्। मार्चबाट नै उनले यो रकम तिर्ने तयारी गरेका थिए, तर अप्रेलबाट मात्र लागू हुने भएको छ। एक दिन अघि मात्रै अमेरिकी डिफेन्स सेक्रेटरी चेक वेगलले यस्तै खाले घोषणा गरेका थिए। सेनेटर मार्क वेगिलले पनि आफ्नो बेगिलले पनि यसै वर्ष आमदानीको ठूलो हिस्सा सरकारलाई फिर्ता गर्ने निर्णय गरेका थिए।
हजुर श्रोताहरू, अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 28 डिग्री रहेको थियो भने अहिलेको तापक्रम 23.2 डिग्री रहेको छ। आज रातिको तापक्रम न्यूनतम 14 डिग्रीसम्म जाने अनुमान गरिएको छ। भोलिको अधिकतम तापक्रम 27 र न्यूनतम 15 रहनेछ र भोलिको मौसम सफा रहे तापनि कतै कतै हल्का बादल लागि प्राय घाम लाग्ने मौसमविदहरूको भनाइ छ। र भोलि सूर्योदय बिहान 6:32 र सूर्यास्त 6:03 हुने मौसमविदहरूको अनुमान रहेको छ।
हजुर श्रोताहरू, अहिले सुन्नुभयो तपाईँहरूले ताजा समाचार र अहिलेसम्मको ताजा समाचार साताभरिको समाचार यहाँले सुन्नुभयो र
पछि हाम्रो नेताजी सल्लाह मात्र गर्छन् सल्लाह मात्र गर्छन् काम गर्न छोडेर आफै आफै लड्छन् नेताजी हाम्रो नेताजी नेताजी आसन ग्रहण गर्नुहोस् उपस्थित सबैलाई सम्बोधन गर्नुहोस् नमस्ते नेताजी आसन ग्रहण गर्नुहोस् उपस्थित सबैलाई सम्बोधन गर्नुहोस् विचार गरेर मुख खोल्नुहोस् गाँठी हेरेर हाड मिल्नुहोस् नेताजी हाम्रो नेताजी थुक्का नेताजी इज्जत राख्नु पाल्नु भयो मुसुक्का हाँसेर लाज बचाउनु भयो थुक्का नेताजी इज्जत राख्नु पाल्नु भयो मुसुक्का हाँसेर आफ्नो स्वार्थलाई पुरा गर्नुभयो सारा नेपालीको नाक काट्नुभयो नेताजी
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला र हामी साथमा छौँ म सञ्जय
म खगेन्द्र
हजुर श्रोताहरू हामीलाई भर्खरै हाम्रो फेसबुक म्यासेजमा इनबक्समा एउटा म्यासेज प्राप्त भएको छ इन्दुकेश पाण्डेजीले पठाउनु भएको छ यो म्यासेज मेरो तर्फबाट सम्पूर्ण रेडियो सुन्ने र बस्नुहुने सम्पूर्ण साथीभाइहरूलाई नववर्ष 2070 हार्दिक मंगलमय शुभकामना र अब बज्ने गीत उहाँहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ र हामी यो गीत अहिले बजिरहेको रेडियोमा बजिरहेको गीत उहाँकै अनुरोधमा बजाइरहेका छौँ जोइन्ट फ्यामिली इन्टरनेसनलको तर्फबाट हजुर श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्ज र हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजे हामी उपस्थित हुने गर्दछौँ तपाईँहरूको रेडियो सेटमा हजुर श्रोताहरू भर्खरै तपाईँहरूलाई हामीले एउटा रियालिस्टिक गीत सुनायौँ अरू भनौँ न गीत सङ्गीत अलिकति कतै कतै काल्पनिक हुने कतै भनौँ न अलिकति रोमाञ्चक हुने गर्दछन् तर यो गीत भने म चाहिँ के भन्छु भन्दा अलिकति रियालिस्टिक थियो
रियालिस्टिक नै हो
हैन हजुर हजुर नेपालको परिप्रेक्ष्यमा भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ रियालिस्टिक नै छ यो गीत एकदमै सत्यपरक छ र यस यो गीतको भिडियो यदि तपाईँ युट्युबमा हेर्नुहुन्छ भनेदेखि सुरुमा यो गीतको सुरुवातमा लेखी त्यहाँनिर लेखिएको छ यो गीतसँग मिल्ने शब्दहरू सबै काल्पनिक हुन् र कसैको जीवनसँग मेल खाएमा सम्भव के भन्छ त्यसलाई सम्भावना मात्रै मानिने छ भनेर भने पनि छ क्या त्यो भनेको पनि व्यङ्ग्य नै हो
होइन
एकदमै रमाइलो गीत तपाईँहरूको लागि प्रस्तुत गर्ने श्रोताहरू र अब भने म कार्यक्रममा फेरि अर्को एउटा अहिले भने यो उत्तर कोरिया र दक्षिण कोरियाको जुन विवाद छ एकदमै चरम सीमामा छ कति बेला युद्ध हुन्छ भन्ने कुराको ठेगानै छैन किन भन्दाखेरि उत्तर कोरियाले आफ्ना सम्पूर्ण हात हतियार सीमामा ल्याएर राखेको छ त्यसै गरी दक्षिण कोरियाले पनि आफ्नो पूरा युद्धको लागि पूरा तयारी गरिसकेको छ यसै विषयमा विभिन्न स्रोतहरूको अनुसार तयार पारिएको एउटा विश्लेषणात्मक टिप्पणी म यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू उत्तर कोरियाले पुरानो युद्ध विरामको औचित्य समाप्त भएको भन्दै दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रासित बनाएको छ आणविक अस्त्र सम्पन्न उत्तर कोरियाको यस्तो धम्कीले दक्षिण कोरिया मात्र नभएर अमेरिका अझ झन अझ बढी सशंकित छ दुवै कोरियाले आफू विरूद्ध अनर्गल र उत्तेजक प्रचार गर्दै आएकाले बाध्य भएर युद्धको अवस्थामा जानु परेको बताएका छन् दुवैबाट त्यसको समाधान निस्कने उत्तर कोरियाको पछिल्लो भनाईप्रति तत्काल सम्बन्धित पक्षीय राष्ट्रहरू शान्तिपूर्ण विकल्पतर्फ नलाग्ने हो भने गम्भीर परिणाम नआउला भन्न सकिने अवस्था छैन राष्ट्रसंघका महासचिव बान की मुनले पनि उत्तर कोरियाका कारण विश्वमा पुनः युद्धको खतरा बढ्दै गएको बताइसकेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार दक्षिण कोरिया र अमेरिका विरूद्ध उत्तर कोरियाले दिएको युद्ध धम्कीका कारण सम्भावित युद्ध रोक्न अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूको तत्काल आवश्यकता रहेकोमा महासचिव मुनले जोड़ दिएका हुन्। उत्तर कोरियाली नेता किम जोङ उनले हालै आफ्ना उच्च सैनिक अधिकारीहरूसँग आकस्मिक बैठकपछि अमेरिका विरूद्ध युद्ध नजिक आइसकेकाले तयार रहन निर्देशन दिएको त्यहाँको कोरियन समाचार समितिले जनाएको छ। यस विषयलाई लिएर यता अमेरिकी रक्षा मन्त्री चक ह्यागले संवाददाताहरूसँग केही समयदेखि उत्तर कोरियाको व्यवहारले यस क्षेत्रको सुरक्षामा खतरा पुर्याएको बताएको एपीले लेखेको छ। एउटै कोरियाली प्रायद्वीपका दुई मुलुकको सम्बन्ध शत्रुवत रहँदा सिंगो विश्वका लागि नै खतराको घण्टी बजेको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता किम मिन सोकले हालै दिएको वक्तव्यमा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेमा उत्तर कोरियाली शासकको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्। यसरी आरोप प्रत्यारोप हुँदै युद्धको अवस्था आयो भने त्यसले विश्वलाई पुनः ध्रुवीकरण नगर्ला भन्न सकिन्न र त्यस बेलाको युद्धमा रासायनिक हतियार र लामो तथा मध्यम दूरीका अस्त्रको प्रयोगले के कति क्षति पुर्याउने हो अनुमान लगाउन गाह्रो पर्दछ, किनकि शीत युद्धको समाप्ति भए पनि सैन्य हिसाबले पनि चीन नयाँ शक्तिको रूपमा अगाडि आएको छ। अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरू बताउँछन्। भलै अहिलेसम्म यस विषयमा चीनले युद्धलाई भन्दा व्यापारिक आधारमा अन्य मुलुकहरूसँगको सम्बन्धलाई महत्व दिएको छ। कोरियाली दुवै देश केही वर्षदेखि आआफ्नै ढंगबाट युद्धको तयारीमा जुट्दै आएका छन्। तुलनात्मक रूपमा हतियार र सैन्यका दृष्टिले दक्षिण कोरिया भन्दा उत्तर कोरिया बढ़ी शक्तिशाली देखिन्छ, तर दक्षिण कोरियालाई अमेरिकाको प्रत्यक्ष सहयोग र समर्थन रहँदै आएको छ। उत्तर कोरियाले पछिल्लो पटक गत फेब्रुअरी 12 आणविक परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले मात्र नभई राष्ट्रसंघले समेत चिन्ता र आपत्ति जनाएका थिए। त्यस लगतै दक्षिण कोरियाले पनि क्रूज मिसाइल परीक्षण गर्यो। हाल उत्तर कोरियासँग करिब 12,00,000 सैनिक, 12,000 भन्दा बढी तोप र मध्यम दूरीका लागि मिसाइल पनि छन्। उसले यी हात हतियारहरू सीमा नजिकै राखेको छ। उत्तर कोरियासँग केही पनडुब्बी, 800 भन्दा बढी लडाकु जेट विमान, 4,000 भन्दा बढी ट्याङ्क मात्र होइन करिब 8 आणविक हतियार र 5,000 मेट्रिक टन जैविक तथा रासायनिक हतियार छन्। गत डिसेम्बरमा उत्तर कोरियाले लामो दूरीको जेनह्या 3 नामक क्षेप्रास्त्र पनि परीक्षण गरेको थियो। यता दक्षिण कोरिया पनि हतियार र सैन्य तन्दुरुस्तीमा लागेको छ। उसले हालै आफ्ना केही सैन्य ट्याङ्कहरूलाई सीमा क्षेत्रमा तैनात गरेको छ। दक्षिण कोरियासँग पनि 460 लडाकु विमानहरू, 2,400 सैन्य ट्याङ्कहरू छन्। दक्षिण कोरियामा 28,500 अमेरिकी सैनिक तैनात रहँदै आएका छन्। यसरी दुई कोरिया हतियार र सैन्य शक्तिबाट बलिया रहेकाले युद्धको खतरालाई बढाएको छ। दुई कोरिया बीचको शक्ति संघर्षले मात्र होइन एसियाका अन्य राष्ट्रहरूमा पनि बढ्दो हतियार मोहले कुनै पनि बेला कतैबाट सल्कने युद्धको आगोलाई बढाउन मदत गर्नेछ। विश्वमा कुल सैनिक खर्चमा एसियाले करिब 20% स्थान ओगटेको छ। विश्वमै दोस्रो आर्थिक शक्तिको रूपमा उदयमान बनेको चीन हतियार र सैन्य बलमा पनि अगाडि छ। यसले छिमेकी मुलुकहरूको सुरक्षा खतरा बढेको यसै साता जापानमा सार्वजनिक गरिएको एक अध्ययनले पनि उल्लेख गरेको छ। पूर्वी एसियाली रणनीतिक पुनरावलोकन नामक सो अध्ययनमा चीनले सैनिक बलमा गरेको वृद्धिले सुरक्षाप्रति आश्वस्त रहन नसकिने जनाएको छ। अध्ययनको खण्डन गर्दै चिनिया विदेश मन्त्रालयका प्रवक्ता होङ लीले बेजिङमा संवाददाताहरूसँग भनेको एएफपीले उद्धृत गर्दै लेखेको छ, हामीले हाम्रो राष्ट्रिय सुरक्षाका लागि जोड़ दिएका छौं। यो आवश्यक पनि छ, तर यसले अन्य देशलाई सुरक्षाको कुनै खतरा बढ़ाउने छैन। विश्वमा प्रमुख हतियार निर्यातको राष्ट्रको सूचीमा चीन निकै अगाडि आएको छ। बेलायतलाई उछिन्दै चीन हतियार निर्यातमा 5 ठूलो राष्ट्र बनेको छ। हतियार निर्यातबाट चीनले विश्व बजारमा झण्डै 5% स्थान ओगटेको छ। सन् 1950 पछि 2012 बेलायत प्रथम 5 राष्ट्रको सूचीमा रहँदै आएको थियो। चीनको हतियार निर्यात सन् 2008 देखि 2012 162% वृद्धि भएको छ, जबकि त्यसअघिका 5 वर्षमा 55% मात्रै वृद्धि भएको रोइटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ। चीन एसियामा सैनिकमा खर्च गर्ने दोस्रो राष्ट्र बनेको छ। हतियारको खपत पनि अधिकांश एसियाली मुलुकहरूमै भएको पाइन्छ। चीनबाट हतियार किन्ने राष्ट्रहरूमा पाकिस्तान अग्रस्थानमा छ, जसले 50% ओगट्छ। म्यानमार, बंगलादेश र भेनेजुला पनि चीनका हतियार खरिद गर्ने ग्राहक राष्ट्रहरू हुन्। चीनले आफूले हतियार जथाभावी बिक्री नगरेको दावी गर्दै अन्तर्राष्ट्रिय कानूनलाई पालना गरी जिम्मेवारपूर्ण ढंगबाट मात्र बिक्री वितरण गर्दै आएको चिनिया समाचार समिति सिन्हाले जनाएको छ। हालै विदेशी मन्त्रालयका प्रवक्ता होङ लीले भनेका छन् हतियार बिक्री गर्दा तीन सिद्धान्त सम्बन्धित राष्ट्रको आत्मसुरक्षाको आवश्यकता रहेको प्रमाणित भएमा क्षेत्रीय र विश्व शान्ति सुरक्षा र स्थायित्वमा खतरा नपुग्ने अवस्थामा र अर्को राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप नहुने अवस्थामा मात्र बिक्री गरिनेछ। हतियार आयात राष्ट्रहरूको सूचीमा पनि एसिया र ओसियानियाली राष्ट्रहरू नै रहेको सो प्रतिवेदनले जनाएको छ। यस क्षेत्रमा कुल हतियारको 47% खपत हुने गर्दछ। बढी हतियार आयात गर्ने राष्ट्रहरूमा भारत 12%, चीन 7%, पाकिस्तान 5%, दक्षिण कोरिया 5%, सिंगापुर 4% र बाँकी अन्य एसियाली राष्ट्रहरू रहेका छन्। चीन बाहेक अन्य एसियाली मुलुकहरूमा आफ्नै हतियार कारखाना छैन। भारतले रसियाबाट मात्र हतियार आयात गर्दछ। चीनले भारतलाई हेरेर आफ्ना हतियार पाकिस्तानमा बिक्री गर्दै आएको छ। पूर्वी एसियाली रणनीतिक पुनरावलोकनका एसिया विज्ञ मानिने साइमन बजमेन एसियाका अधिकांश मुलुकहरूबीच सीमा विवाद रहेकाले युद्धको प्रशस्त खतरा रहेको देख्छन्। दुई कोरिया बीचको द्वन्द, भारत र पाकिस्तान बीच कश्मीरको विवाद, साउथ चाइना सी यहाँका प्रमुख विवाद रहेका र सम्बन्धित राष्ट्रहरूमा रहेको अन्ध राष्ट्रवादले कुनै पनि दिन डरलाग्दो युद्धलाई निम्त्याउन सक्ने उनको तर्क रहेको छ। हजुर श्रोताहरू, आजको लागि हामीले कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भएको छ। यति बेला स्टुडियोको घडीमा 7:27 मात्र 27 मिनट गइसकेको छ। अब हामीसँग जम्मा जम्मी 2-3 मिनट मात्र बाँकी छ र हामीले तपाईँहरूलाई आज विभिन्न रोचक जानकारीका साथमा मिठा मिठा गीत सङ्गीतले मनोरञ्जन गर्ने कोसिस गऱ्यौँ। आशा छ श्रोताहरू तपाईँहरूलाई आजको कार्यक्रम पक्कै पनि मन पर्यो होला। र यदि तपाईँलाई हाम्रो कार्यक्रमको बारेमा सल्लाह सुझाव दिन मन छ र हामीलाई हाम्रो कार्यक्रमको बारेमा अझ यसलाई कसरी रोचक र अझ कसरी यसलाई चाहिँ परिमार्जित गर्न सकिन्छ भन्ने कुरा तपाईँहरू हामीलाई भन्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोस् हाम्रो फेसबुक पेजमा अथवा चाहिँ हाम्रो इमेलमा पठाउनुहोस् radio.nepali@gmail.com। र आजको लागि भने हामी दुवै म सञ्जय
खगेन्द्र
हजुर हामी तपाईँहरू समक्षबाट बिदा हुन चाहन्छौँ र तपाईँहरूका लागि छोड्दैछौँ गीत बाचुन जेरुलाई लता मङ्गेशकरको र रामकृष्ण ढकालको आवाजमा रहेको यो गीत। तपाईँहरूको यो आगामी साता सुखमय रहोस् र आज भने हामी आजलाई हामी दुवैलाई बिदा दिनुहोस्। कार्यक्रममा अर्को आइतबार 6:30 बजे हजुरहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथ आजका लागि शुभरात्रि शुभ सन्ध्या।
परोस वचनले घोष्ण बरु ओर्सिएर बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु।
परोस वचनले घोष्ण बरु ओर्सिएर बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु।
कसैको दुःखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ।
सपना त सपना हो बिपनी मरिते हल्छ बिपनी मरिते हल्छ।
बात सुन जे लीलाय बात सुन जे लीलाय